यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। बिम्स्टेकलाई गतिशील बनाउन एवं यस क्षेत्रका जनताको जीवनस्तर उठाउने क्षेत्रीय आकांक्षालाई साकार बनाउन अन्तर्राष्ट्रिय संस्थाहरूसँग सुदृढ़ साझेदारी प्रवर्धन गर्नुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड़। बिम्स्टेक सम्मेलनद्वारा संगठनको बड़ापत्र अनुमोदन। आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा लैंगिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेद्वार मनोनयनको व्यवस्था गर्न दलहरूलाई निर्वाचन आयोगको आग्रह। आगामी बजेटमा समावेश गर्नुपर्ने नीति र योजना 7 दिनभित्र पेश गर्न अर्थमन्त्री जनार्दन शर्माको निर्देशन। र युक्रेनसँगको युद्धमा रूसी सेनाले राष्ट्रपति पुटिनलाई गलत सूचना दिएको अमेरिकी अधिकारीको भनाई।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाड़ी राष्ट्रको प्रयास बिम्स्टेकलाई गतिशील एवं यस क्षेत्रका जनताको जीवनस्तर उठाउने क्षेत्रीय आकांक्षालाई साकार तुल्याउन अन्तर्राष्ट्रिय संस्थाहरूसँग सुदृढ़ साझेदारी प्रवर्धन गर्नु अपरिहार्य भएको बताउनु भएको छ। श्रीलंकाको कोलम्बोमा जारी बिम्स्टेकको 5 औं शिखर सम्मेलनलाई हिजो श्रव्य दृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सदस्य राष्ट्रको स्रोतको सदुपयोग गरी संगठनलाई नवजीवन दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले COVID-19 महामारीका कारण आर्थिक, सामाजिक एवं विकासका क्षेत्रमा परेका प्रभाव घटाउन तथा बिम्स्टेक क्षेत्रको पुनस्थापना सुनिश्चित गर्न बिम्स्टेकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। वर्तमान विश्वले जलवायु परिवर्तन लगायत विविध चुनौतीको सामना गरिरहेको, ती चुनौतीको प्रकृति जटिल रहेका बेला COVID-19 को महामारीले निम्त्याएको संकट, संचार तथा सूचना प्रविधिको चरम विकासबाट अथाह लाभ हासिल गर्ने एकथरी र चरम गरीबीको रेखामुनि रहेका वर्गको उत्थानमा त्यसको उपयोग हुन नसक्दा गहिरिएको धनी र गरीबीचको खाडल पूर्ण सदस्य राष्ट्रबीच सहकार्य र साझेदारी आवश्यक भएको प्रधानमन्त्री देउवाले बताउनुभयो। क्षेत्रीय सहयोगको भावना, एकता, सहयोग र सहकार्य, ऐक्यबद्धताको प्रतिज्ञा गर्ने मंच बिम्स्टेक शिखर सम्मेलनको उच्च महत्व रहेको बताउनुहुँदै उहाँले ब्याङ्कक घोषणामा उल्लेखित शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्यप्रतिको प्रतिबद्धता दोहोर्याउनुभयो। आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाड़ी राष्ट्र को प्रयास बिम्स्टेकको 5 औं शिखर सम्मेलनले संगठनको बढ़ापत्र अनुमोदन गरेको छ। श्रव्य दृश्यका माध्यमबाट सदस्य राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखले बढ़ापत्रमा हस्ताक्षर गरेर त्यसलाई अनुमोदन गर्नुभएको हो। सम्मेलनले 3 नयाँ दस्तावेजलाई पनि अनुमोदन गरेको छ। कोलम्बोमा रहनुभएका परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले नेपाल सरकारका तर्फबाट आपराधिक मामिलामा पारस्परिक कानूनी सहायता सम्बन्धी बिम्स्टेक महासन्धि र कोलम्बोमा प्रविधि हस्तान्तरण केन्द्र स्थापना सम्बन्धी संलग्नता पत्रमा हस्ताक्षर गर्नुभएको कोलम्बो स्थित नेपालको राजदूतावासले जनाएको छ। त्यसै गरी परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय संगठन महाशाखाका प्रमुख घनश्याम भण्डारीले बिम्स्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिमा सदस्यहरू मनोनयन गर्नुभएको छ। सभापति देउवाले केन्द्रीय कार्य समितिको यही चैत 15 गते बसेको बैठकको निर्णय अनुसार उपसभापति खड्काको नेतृत्वमा गठित समितिमा 55 जना सदस्यलाई मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आज दिउँसो 2 बजे केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने प्रेस विज्ञप्तिमा जनाइएको छ। निर्वाचन आयोगले आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा लैंगिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेद्वार मनोनयनको व्यवस्था गर्न राजनैतिक दलहरूलाई निर्देशन दिएको छ। आयोगले राजनैतिक दलले निर्वाचनसँग सम्बन्धित क्रियाकलापहरू सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जात जाति, सम्प्रदाय, लिंग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि हुन नदिन आग्रह गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। निर्वाचनमा प्रयोग हुने मतदान स्थल, मतदान केन्द्र, मतगणना स्थललाई लैंगिक तथा अपाङ्ग मैत्री बनाउन आवश्यक सहयोगका लागि आयोगले दललाई निर्देशन गरेको छ। स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेद्वारी दिने राजनैतिक दललाई महिलाको मनोनयनको व्यवस्था गर्न समेत आयोगले भनेको छ। निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका 2079 जारी गरेको छ। निर्देशिकामा निर्वाचन अधिकृत सम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत मतदान अधिकृत तथा कर्मचारी सम्बन्धी व्यवस्था, निर्वाचनसँग सम्बन्धित सरोकारवालाको काम, कर्तव्य र अधिकार सम्बन्धी विषय समेटिएको छ। निर्देशिकामा उम्मेद्वारको योग्यता तथा मनोनयन, मतदाता नामावली, मतदान र मतगणना सम्बन्धी व्यवस्था लगायत निर्वाचनको प्रभावकारी व्यवस्थापन सम्बन्धी विषय समावेश छन्। आयोगले नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानूनी व्यवस्था समेतका आधारमा स्थानीय तह निर्वाचनमा उम्मेद्वार हुने प्रचलित कानून बमोजिमको योग्यता पुगेका कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा सो घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतको एमाले सरकारको उपलब्धिलाई जनतामाझ लिएर जान निर्देशन दिनुभएको छ। आगामी स्थानीय तहको निर्वाचनको प्रतिबद्धता पत्र तयारी सम्बन्धी कार्यशालालाई हिजो भर्चुअल रूपमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सत्ता गठबन्धन एक भएर अघि आए पनि कुनै फरक नपर्ने गरी काम गर्न आग्रह गर्नुभयो। एमाले वरिष्ठ उपाध्यक्ष एवं घोषणा पत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेलले प्रतिबद्धता पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्दै जनता का बीचमा पुग्न आग्रह गर्नुभयो। हिजै भक्तपुरको सूर्य विनायकमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाटै नै तालमेल हुने बताउनु भएको छ। हिजो चितवनमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै अध्यक्ष प्रचण्डले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिनुभयो। आज बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्ने र गठबन्धनका बीचमा आवश्यकता अनुसार तालमेल हुने कुरा मा उहाँले जोड दिनुभयो। भरतपुर महानगरमा आफूहरूको दावी रहेको जनाउनुहुँदै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकता अनुसार तालमेल पनि गर्नेमा अघि बढ़ेको उल्लेख गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई प्रोत्साहित गर्ने गरी सरकारले काम गरिरहेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघको 67 स्थापना दिवसका अवसरमा महासंघले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा संचार मन्त्री कार्कीले जुन कुनै पनि बेला नेपालमा पत्रकार तथा संचार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। संचार मन्त्री कार्कीले पत्रकार हक हितका लागि सरकारले विभिन्न नीतिगत र कानूनी व्यवस्था गरेर कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो।
यो सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका निमित्त यसलाई अझ समृद्ध गराउनका निमित्त सदैव प्रोत्साहित गर्नेछ। प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाप्रति अहिलेको वर्तमान सरकार प्रतिबद्ध रहेको छ। नेपालको संविधानले नै संवैधानिक हकको रूपमा प्रेस तथा सूचनाको हकको प्रत्याभूति गरेको छ। आम नागरिक समक्ष सूचनाको पहुँच, सूचनाको हक, कार्यान्वयन तथा पत्रकारहरूको हितका लागि सरकारले विभिन्न नीतिगत, कानूनी, संस्थागत व्यवस्था गर्नुको साथै विभिन्न कार्यक्रमहरू समेत ल्याएको छ।
संचार मन्त्री कार्कीले संचार क्षेत्रको विकासका लागि आगामी दिनमा खेल्नुपर्ने भूमिकाका लागि मन्त्रालय तयार रहेको पनि बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले पत्रकारको क्षमता विकासका लागि मन्त्रालयले महासंघको आवश्यकता अनुसार सघाउन तयार रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि राज्यबाट अझ बढ़ी प्रोत्साहनका कार्यक्रमहरू अगाडि बढ़ाउनुपर्ने बताउनुभयो। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार हरिहर विरहीले विषम परिस्थितिमा पनि नेपालको पत्रकारिता क्षेत्रले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोद खतिवड़ाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल पत्रकार महासंघको 67 स्थापना दिवसका अवसरमा काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा उहाँले महासंघका सदस्य रहेका पत्रकारलाई उपचार सुविधा परिचय पत्रका आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताउनुभयो। मन्त्री खतिवड़ाले सरकारले आर्थिक वर्ष 2078-79 को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारका लागि 7,00,000 रूपियाँसम्मको दुर्घटना बीमा गरी प्रिमियमको 50% रकम नेपाल सरकारले बेहोर्ने व्यवस्था मिलाइने बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताउनु भएको छ। काभ्रे पलाञ्चोकको नमोबुद्ध नगरपालिका 5 कानपुरमा पुनर्निर्माण गरिएको प्राचीन कालिका मन्दिरको हिजो उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले स्थानीय तहमा भौतिक निर्माण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्ने बताउनुभयो। राष्ट्रपति भण्डारीले नागरिकलाई शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी एवं सरसफाई जस्ता आधारभूत सेवा सरल र सहज रूपमा उपलब्ध गराउनु सबैको सरोकारको विषय बन्नुपर्ने पनि बताउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री शशि श्रेष्ठले देशभरमा एक वर्षभित्र गाउँ ब्लकको जग्गा सम्बन्धी सबै समस्या समाधान गरी लाल पूर्जा वितरण गरिसक्ने बताउनु भएको छ। कपिल वस्तुको सुदोदन नगरपालिका वडा नम्बर 6 को गाउँ ब्लकमा रहेका 82 घर परिवारलाई हिजो जग्गाधनी दर्ता प्रमाण पत्र वितरण गर्नुहुँदै मन्त्री श्रेष्ठले गाउँ ब्लकमा रहेका सबै नागरिकले छिटो लाल पूर्जा प्राप्त गरून् भनेर योजना बनाएर विशेष अभियान मार्फत कामलाई तीव्र बनाइएको उल्लेख गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले गैर आवासीय नेपाली संघले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ। हिजो काठमाण्डुमा गैर आवासीय नेपाली संघको ध्यान आकर्षण पत्र बुझ्नुहुँदै मन्त्री बडुले संवैधानिक व्यवस्था अनुसार नागरिकतासँग सम्बन्धित विषय र संघले उठाउँदै आएका अरू मागहरू कानून र नियमावली निर्माणबाट सम्बोधनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। चितवनको रत्ननगरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर 2 का 45 वर्षीय निरञ्जन श्रेष्ठ र मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती 40 वर्षीय निन्तारा रहेका छन्। दुर्घटनामा गम्भीर दुवैजनाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका एक सुन्दरी जलस्थित मेलम्ची चोकमा ट्रिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएको छ। स्थानीय वर्ल्ड युथ इन्टरनेशनल स्कूलमा अध्ययनरत 8 वर्षीय सृष्टि र 4 वर्षीय श्रेयाको ट्रिपरको ठक्करबाट मृत्यु भएको हो। पिता रोहन घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कूल लैजाँदै गर्दा B4X69-65 नम्बरको ट्रिपरले विपरीत दिशाबाट आइरहेको अर्को ट्रिपरलाई साइड दिने क्रममा 81 पछाडि हटाउँदा मोटरसाइकल किचिएर उनीहरूको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। हिजो देशभर 26 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 5,192 नमूनाको परीक्षण गर्दा 26 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 77 जना संक्रमित संक्रमण मुक्त भएका छन् भने संक्रमित कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको 84 वसन्त प्रवेशका अवसरमा अभिनन्दन तथा पुरस्कार वितरण गरिएको छ। नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा 2075 सालको 1,00,000 रूपियाँको मणिराज वाङ्मय पुरस्कार पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्द र 2076 सालको सोही पुरस्कार साहित्यकार डाक्टर तुलसी भट्टराईलाई प्रदान गरिएको छ। त्यस अवसरमा पूर्व प्रधानमन्त्री चन्दले डाक्टर तुलसी भट्टराईद्वारा लिखित सुनेको चिन देखेपछि नामक यात्रा वृत्तान्त पुस्तक समेत लोकार्पण गर्नुभयो। 2072 सालको भूकम्पका कारण विस्थापित भएका पर्वतको फलेवास नगरपालिकामा 12 घर परिवारलाई एकीकृत बस्ती बनाएर स्थानान्तरण गरिएको छ। जोखिममा रहेको गाउँ छोडेर सुरक्षित ठाउँमा सर्न पाउँदा स्थानीयले राहत महसुस गरेका छन्। पर्वतबाट रोशन तिवारीको रिपोर्ट।
भूकम्पले बस्ती चिराचिरा परेपछि त्रासमा रहेका स्थानीयलाई भूकम्प गएको छ वर्षपछि एकीकृत बस्तीमा सारिएको हो। फलेवास नगरपालिका आठ अर्चलेका बाह्र घरका बासिन्दा लमाए खोलाको तीर छतिवन टारीमा एकीकृत बस्ती बनाएर सरेपछि खुशी भएका हुन् भूकम्प पीड़ित बुद्धि सराबिक। राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् भने खानेपानी बिजुली र सड़क बनाउन फलेवास नगरपालिकाले लगानी गरेको छ। बस्ती निर्माणमा 2 करोड़ रूपियाँ खर्च भएको छ। सरकारले जोखिममा रहेको बस्ती स्थानान्तरण गरेपछि अहिले राहतको महसुस गरेको बताउनुहुन्छ स्थानीय शोभा विश्वकर्मा र ईश्वर विश्वकर्मा।
भूकम्पले हल्लाइदिएपछि हामी त अब कहाँ जाम्रा कहाँ बसम भयो थियौँ, अब अहिले यहाँ आएर हामी साह्रै राम्रो भयो छ बाबु, अहिले हामी खुसी नै
छौँ।
पुरानो थाकथलो छोडेर आएका बासिन्दाले नयाँ ठाउँमा सर्दा सुरक्षित महसुस गरे पनि आय आर्जनको दिगो व्यवस्थापन नहुँदा भने चिन्ता लागेको सुनाउँछन्। बस्ती स्थानान्तरण सँगै आय आर्जनमा पनि सरकारले सहयोग गरे हुन्थ्यो भन्ने अपेक्षामा रहेको पदम बहादुर विकले बताउनुभयो।
हाजिरा मुजिरा गर्न 1 घण्टा आधा घण्टा डेढ घण्टा हिँडेर जानै परिरहेको छ। अहिले पनि अलिकति खेती गरेर खाने उपयोग जग्गा खेतीयोग्य जग्गा पाए होइन सरकारले दिलाइ दिए त्यसमा राम्रो थियो। परम्परागत सिपहरू सिप मुलकमा आरन व्यवसाय राम्रै गर्न सक्ने दाजुभाइहरू छौँ हामी यहाँ।
पर्वतमा 6,000 भन्दा बढी घर भूकम्पले भत्किएका थिए, अझै पनि पुनर्निर्माणको काम बाँकी नै छ। फलेवासको अर्चलेका बासिन्दा भने एकीकृत बस्तीमा स्थानान्तरण भएपछि राहतको महसुस गरिरहेका छन्। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
पर्वतबाट लागू बाजुरातर्फ। बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकामा 2070 सालमा निर्माण भएको खानेपानी परियोजनाको ट्याङ्की र पाइप गत कार्तिकमा आएको बेमौसमी वर्षाले बगाएपछि त्यहाँका बासिन्दा स्वच्छ पिउने पानीबाट वञ्चित हुँदै आएका छन्। राजेन्द्र विकको रिपोर्ट।
बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका वडा नम्बर 1 मुक्तिकोटकी रोशी भिकलाई पानीको जोहो गर्न हरेक दिन बिहान सबेरै उठ्न पर्छ। ढिला गरी पँधेरा पुगे पानी भर्न नपाइने हो कि भन्ने आशंका सहित घरमा ससाना छोराछोरी छोडेर 2 घण्टा पैदल हिँडेर झिसमिसेमै पँधेरा पुग्नु पर्ने बाध्यताको पीडा खपिन सक्नु छ। मुक्तिकोट लौठी बामन थाना र खलेलबाडाका करिब 600 घरदुरी लाभान्वित हुने गरी जलस्रोत परियोजनाले 48 लाख लागतमा पिपलधारा खानेपानी योजना निर्माण गरेको थियो। 2070 सालमा निर्माण भएको परियोजनाको ट्याङ्की र पाइपलाइन गत कार्तिकको बेमौसमी वर्षाले बगाएपछि स्थानीय स्वच्छ पिउने पानीबाट वञ्चित हुँदै आएका छन्। स्थानीय धनपति
बस्ती बसेदेखि पुरानै धारामा पानी खाइरहेको छ। साराको घुइँचो त्यही हुन्छ, पानी खान पनि खाली घुइँचोमा फोहोर पानी खान मात्रै मिलिया हुन्छ, अरू केही पनि छैन।
खाने पानीको आपूर्ति गर्नै दिनको आधा समय खर्चिनु पर्ने बाध्यताले मुक्तिकोट बासी बालबालिका र वृद्ध वृद्धा समेत हैरानीमा परेका छन्। स्थानीय डुल्की बिक।
पानी पाइँदैन, घुच्चो पड्डा छन्, 2-3 गाउँका एकै गाउँ खपी पानी पिँदा छन्, अहिले पहिरिँदाखेरि परका गाउँका पनि निदा आउँदा छन्।
वर्षाले खाने पानी मात्र नभई कुलो तथा नहर पनि बगाएको र खडेरी पनि परेका कारण खेतबारी पनि बाँझिरहेपछि स्थानीय चिन्तित बनेका छन्। स्वामी कार्तिक खापर गाउँपालिकाले भने क्षति भएका योजनाहरूको निर्माण प्रक्रिया अगाडि बढिसकेको जनाएको छ। वडा नम्बर 1 का वडा अध्यक्ष जनक रोकाया। खानेपानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय बाजुराको तथ्याङ्क अनुसार जिल्लाका 72% नागरिक शुद्ध खानेपानीको पहुँचमा छन् भने 28% नागरिक अझै स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित रहेका छन्। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले रूसी सेना प्रमुखहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको युद्धमा रूसी सेनाको अवस्थालाई लिएर गलत सूचना दिएको बताएको छ। रूसी राष्ट्रपति पुटिन र सेनाको नेतृत्वबीच विगत केही दिन यता तनाव बढ़ेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। यसैबीच युक्रेनी राष्ट्रपति भोलोमिर जेलेन्स्कीले आफूहरूले युक्रेनको 1 मिटर भूमिका लागि पनि लड्न तयार रहेको बताउनु भएको छ। रूस र युक्रेनबीच युद्ध शुरू भए यता 40 लाख युक्रेनीहरू स्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। यसैबीच रूस र युक्रेनबीच आगामी शुक्रबारदेखि शान्तिवार्ता भर्चुअल माध्यमबाट फेरि शुरू हुने संचार माध्यमहरूले उल्लेख गरेका छन्। नेदरल्याण्डले आफ्ना देशमा रहेका 17 रूसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएको छ। नेदरल्याण्डको विदेश मामिला मन्त्रालयले आफ्नो देशमा बसेर उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेवारी विपरीत कार्य गरेको भन्दै 17 रूसी कूटनीतिज्ञहरूलाई देश छाड्न निर्देशन दिएको हो। अब आर्थिक समाचार। अर्थमन्त्री जनार्दन शर्माले संघीयताको मर्म अनुसार संघ प्रदेश र स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्ने गरी कस्तो योजना र नीति बनाउने भन्ने बारेमा 7 दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिनुभएको छ। आर्थिक वर्ष 2079-80 बजेट निर्माणका सन्दर्भमा हिजो सबै मन्त्रालयका सचिव लगायतसँग छलफल गर्नुहुँदै अर्थमन्त्री शर्माले प्रदेश र स्थानीय तहले निर्माण गर्न सक्ने टुक्रे योजना समेत संघीय बजेटमा राख्ने र काम नगर्ने प्रवृत्ति देखिएको भन्नुहुँदै संविधानले निर्दिष्ट गरेको व्यवस्था अनुसार संघ प्रदेश र स्थानीय तहले कार्यक्रम र बजेट कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। मन्त्री शर्माले सबै मन्त्रालय र निकायलाई आगामी बजेटका लागि चालू खर्च घटाउने योजना पेश गर्न पनि निर्देशन दिनुभयो। छलफलमा अर्थ सचिव मधुकुमार मरासिनीले आगामी आर्थिक वर्षको बजेटलाई अहिलेको भन्दा धेरै रूपान्तरण गरी तयार गर्नुपर्ने चुनौती रहेको बताउनुभयो। सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका 6 स्थित हर्दीमा निर्माण भएको पूर्वी चितवन 132/33 केवी सब स्टेशनको उद्घाटन भएको छ। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सब स्टेशनको उद्घाटन गर्नुभयो। चितवनका राप्ती खैरहनी र कालिका नगरपालिकाको विद्युत आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब 63 करोड़ 30 लाख रूपियाँको लगानीमा पूर्वी चितवन सब स्टेशन निर्माण गरिएको हो। पर्यटन विभागले सरकारलाई बुझाउनु पर्ने बकेउता रकम नबुझाउने 3 क्यासिनो बन्द गराउन पत्राचार गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बकेउता रकम बुझाउन 5 दिनको समय सीमा दिनुभएको थियो। बकेउता रकम बुझाउन दिएको म्याद अवधिसम्म पनि ती क्यासिनोले सरकारलाई तिर्नुपर्ने बकेउता रकम नबुझाएका कारण पर्यटन विभागले सूचना प्रकाशित गरी क्यासिनो बन्द गराउन गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताउनुभयो। पर्यटन विभागले दिएको जानकारी अनुसार रक इन्टरनेशनल प्राली काठमाण्डुको 30 करोड़ 38 लाख, ह्याप्पी आवर काठमाण्डुको 30 करोड़ 17 लाख र ओरिएन्टल होटल्स राडिसन होटल लाजिमपाटका नाममा 30 करोड़ सरकारलाई क्यासिनो सञ्चालन बापत तिर्नुपर्ने बकेउता रहेको छ। पटक पटक बकेउता रकम बुझाउन क्यासिनो कम्पनीलाई पत्राचार गरिए पनि नबुझाएकाले क्यासिनो नियमावली 2070 नियम 14 बमोजिम ती कम्पनीका इजाजत पत्र अनुमति पत्र रद्द गरिएको विभागले जनाएको छ। नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भोइस प्याक सेवा उपलब्ध गराउने भएको छ। हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अल नेट भोइस प्याक कायम राख्दै तीनमा थप सुविधासहित कम्पनीले किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भोइस प्याक उपलब्ध गराउन लागेको हो। अब खेल समाचार।
त्रिकोणात्मक टी20 अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो जित निकालेको छ। त्रिवेणी क्रिकेट मैदानमा बुधबार मलेसियालाई 6 विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य नेपालले 13 ओभर 4 बलमा 4 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा आसिफ शेखले 57 रनको अर्धशतकीय इनिङ खेले। खराब शुरूआत गरेको नेपाललाई आसिफको अर्धशतकीय इनिङ वरदान बन्यो। 25 रन बनाउँदा 2 विकेट गुमाएको नेपाललाई आसिफ र दिपेन्द्र सिंह ऐरीको 70 रनको साझेदारी गर्दै नेपाललाई जितको बाटो देखाएका थिए। युवा ओपनर आसिफ शेख सिनियर टोलीमा पहिलो पटक प्लेयर अफ द म्याच बनेका छन्। दिपेन्द्रले 21 रन बनाउँदा रोहित पौडेलले 12 रन बनाए। डेब्यू खेलाड़ी दिलीप नाथले अभिजित 15 रनको योगदान गरे। कुशल मल्लले 2 रन बनाउँदा अभिजित रहे। मलेसियाका पवनदीन सिंहले 2, मोहम्मद अमीम र सेद अहिदले समान 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 114 रन बनाएको थियो। खेलको पहिलो बलमा करण केसीले वृन्दीप सिंहलाई बोल्ड गर्दै नेपाललाई उत्कृष्ट शुरूआत गराएका थिए। सन्दीप लामिछानेले 4 ओभरमा बलिङ गर्दै 27 रन खर्चेर 2 विकेट लिए। कुशल मल्लले 1 ओभरमा 3 रन खर्चेर 1 विकेट लिँदा दिपेन्द्र सिंह ऐरी 4 ओभरमा 1 मेडल राख्दै 14 रन दिएर 1 विकेट लिए। करणले 3 ओभरमा 16 रन खर्चेर 2 विकेट लिए। अविनाश भोराले 4 ओभरमा 26 रन खर्चिएर 1 विकेट लिए। जितसँगै नेपाल सिरिजको फाइनल नजिक पुगेको छ। नेपालले 2 खेलमा 4 अङ्क जोडेको छ। नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपालले पहिलो खेलमा पुपुआ न्युगिनी पीएनजीलाई 15 रनले पराजित गरेको थियो। मलेसियाको यो पहिलो हार हो। पहिलो खेलमा पीएनजीलाई हराएको मलेसियाले 2 खेलमा 2 अङ्क जोडेको छ। पीएनजीले अङ्क जोड्न सकेको छैन।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज प्रदेश एक मध्य प्रदेश र बागमती प्रदेशका साथै गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षा हुने र बाँकी भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.5 डिग्री सेल्सियस, वर्षा फाटफुट, अहिले बिहानको सापेक्षिक आर्द्रता 89%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25.27 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:56 भयो भने सूर्यास्त भरि साँझ 6:21 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बिम्स्टेकलाई गतिशील बनाउन एवं यस क्षेत्रका जनताको जीवनस्तर उठाउने क्षेत्रीय आकांक्षालाई साकार बनाउन अन्तर्राष्ट्रिय संस्थाहरूसँग सुदृढ साझेदारी प्रवर्धन गर्नुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड़। बिम्स्टेक सम्मेलनद्वारा संगठनको बढ़ापत्र अनुमोदन। आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा लैंगिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेद्वार मनोनयनको व्यवस्था गर्न दलहरूलाई निर्वाचन आयोगको आग्रह। आगामी बजेटमा समावेश गर्नुपर्ने नीति र योजना 7 दिनभित्र पेश गर्न अर्थमन्त्री जनार्दन शर्माको निर्देशन। र युक्रेनसँगको युद्धमा रूसी सेनाले राष्ट्रपति पुटिनलाई गलत सूचना दिएको अमेरिकी अधिकारीहरूको भनाई। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।